यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सातौं सामाजिक सुरक्षा दिवस विविध कार्यक्रमका साथ मनाइँदै सामाजिक सुरक्षाको वृहत्तर अवधारणा अघि बढ़ाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाए। प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्न सक्ने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा जानकारी। र इजिप्टको लाल सागरमा डुंगा डुब्दा 16 जना बेपत्ता 28 जनाको उद्धार। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको वृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढ़ाउन प्रतिबद्ध रहेको बताउनु भएको छ। सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा आज शुभकामना दिँदै उहाँले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढंगले संचालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो। वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको उल्लेख गर्नुभयो। उहाँले कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ़न आग्रह गर्नुभएको छ। नेपालको संविधानमा सामाजिक सुरक्षालाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएको जनाउँदै प्रधानमन्त्री ओलीले संविधानको मर्म अनुसार नै सामाजिक सुरक्षा सम्बन्धी अवधारणालाई व्यापक बनाउँदै लगिएको प्रष्ट पार्नुभयो। हरेक नागरिक आफूले पनि सामाजिक सुरक्षाको सन्दर्भमा योगदान गर्नुपर्छ भनेर सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले चिनिया परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गत सरकारले ऋण नलिने प्रश्न पार्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्न सक्ने उहाँले बताउनुभयो। काभ्रे पलाञ्चोकबाट संचालित मदानी bit.com समाचार पोर्टलको प्रथम वार्षिक उत्सवको अवसरमा आज धुलीखेलमा आयोजित कार्यक्रममा बीआरआई लागू गर्ने वा नगर्ने बारे दुई कोणबाट विचार आइरहेको छ। तर सरकार बीआरआईलाई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन, एमओयू गरेकाले कार्यान्वयन गर्नुपर्ने मन्त्री गुरूङले उल्लेख गर्नुभयो। उहाँले वर्तमान सरकार लोकतन्त्र र नागरिकलाई बलियो बनाउन सकारात्मक सोचका साथ सरकारले विकास निर्माणका कामलाई केन्द्रमा राखेर आफ्ना गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो। अन्तर मन्त्रालय असमझदारीका कारण केही विकास परियोजनाहरू लम्बिएका पाइएकोले प्रक्रिया मिलाएर तिनलाई समाधान गर्दै अघि बढ़नु सरकारको दायित्व भएको बताउनुभयो। मन्त्री गुरूङले सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएकोमा चिन्ता व्यक्त गर्दै आधारहीन समाचारको पछि नलाग्न संचार माध्यमहरूलाई आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाको कसूरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतबाट आज काठमाण्डु ल्याइने भएको छ। काठमाण्डु जिल्ला अदालतले मंगिर 2 गते लामिछाने विरूद्ध काठमाण्डुको कालीमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी सम्बन्धित रहेर थप बयान लिन काठमाण्डु ल्याउन लागि हो। यस्तै गोर्खा मीडियाका पूर्व संचालक एवं पूर्व डीआईजी छविलाल जोशी विरूद्ध पनि सोही सहकारी बचत अपचलन मुद्दामा पक्राउ पूर्जी जारी भएको छ। जोशीको बयान काठमाण्डुको जिल्ला सरकारी वकिल कार्यालयमा लिइएको छ। काठमाण्डुमा बयान सकिएपछि लामिछानेलाई पुनः कास्की फिर्ता लगिनेछ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। काठमाण्डुको लाजिमपाट पानी पोखरी बालुवाटार लगायत क्षेत्रमा केबल लाइन विस्तारका लागि नेपाल विद्युत प्राधिकरणले आज बिजुली काटिने जनाएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगंज वितरण केन्द्रको लाजिमपाट फिडर अन्तर्गतका क्षेत्रमा आज बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बिजुली कटौती हुने जनाएको हो। राष्ट्रिय गौरवको सिक्का सिंचाई आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ। नीतिगत समस्याका कारण दुई दशक बितिसक्दा पनि आयोजना पूरा नभएकामा चिन्ता व्यक्त गर्दै स्थानीयले द्रुत गतिमा आयोजनाको काम हुनुपर्नेमा जोड़ दिएका छन्। प्रतिनिधि सभा पूर्वाधार विकास समितिका प्रतिनिधिहरूसँगको छलफलमा स्थानीय र सरोकारवालाले कानूनको परिधिभित्र रहेर आयोजनाका उल्झन टुंग्याउनु पर्ने समितिका सदस्य ठाकुर गैरेले बताउनुभयो। बाँकेका जनताको हितका लागि सो परियोजना आएको उल्लेख गर्दै सदस्य गैरेले नहर क्षेत्रमा भएको अतिक्रमणलाई स्थानीय तहसँग समन्वय गरेर हल गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालको अनलाइन पोर्टल www.radionepalonline.com को सम्पादकमा मुख्य संवाददाता प्रमोद कुमार सिंह दाहाल नियुक्त हुनुभएको छ। रेडियो नेपालको व्यवस्थापन बैठकले गरेको निर्णय अनुसार रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले दाहाललाई अनलाइन पोर्टलको सम्पादक भएर काम गर्ने थप जिम्मेवारी दिनुभएको हो। दाहालले रेडियो नेपालको रिपोर्टिङ शाखा प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएको छ। यसै गरी अंग्रेजी भाषाको समाचारमा सम्पादक पदमा कार्यरत अर्जुन सापकोटालाई पोर्टलको सह सम्पादकको जिम्मेवारी दिइएको छ। रेडियो नेपालको आधिकारिक अनलाइन पोर्टललाई थप पहुँचयोग्य, व्यावसायिक र प्रतिस्पर्धी बनाउन www.radionepalonline.com सञ्चालनमा ल्याइएको हो। रेडियो नेपाल र नेपाल टेलिभिजन सम्मिलित सार्वजनिक सेवा प्रसारण संस्था गठनको प्रक्रियामा रहेको अवस्थामा सबै वर्ग, क्षेत्र र समुदायका सभालाई पोर्टलमा विशेष स्थान दिइनेछ। श्रोताहरूको सुझाव र सल्लाहलाई मध्यनजर गर्दै रेडियो नेपाललाई डिजिटल रेडियोको रूपमा विकास गर्न डिजिटल रेडियो स्टुडियो निर्माणको प्रक्रिया अघि बढ़ाइएको कार्यकारी निर्देशक लामाले बताउनुभयो। डिजिटल स्टुडियोमा उत्पादित सामग्रीलाई रेडियो नेपालको अनलाइन पोर्टलका साथै सामाजिक सञ्जालमा राखिनेछ। पछिल्लो समय बाँकेमा रासायनिक मलको अभाव देखिएको छ। गहुँ खेतीको सिजन शुरू भइसक्दा समेत गहुँ खेतीका लागि आवश्यक पर्ने डीएपी मल नपाउँदा किसान मर्कामा परेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
अनुदानको मल वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय नेपालगंजमा युरिया र पोटास मल प्राप्त भए पनि गहुँ खेतीलाई आवश्यक पर्ने डीएपी मलको भने अभाव भएको हो। कम्पनीको नेपालगंज कार्यालयका अनुसार युरिया र पोटास पर्याप्त भए पनि डीएपी मल भने नेपालमा मल ल्याउने जिम्मा पाएको आईपीएलले समयमै नल्याउँदा अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगंज शाखाका प्रमुख पुष्पराज श्रेष्ठको भनाइरहेको छ।
वार्षिक लक्ष्य युरियाको 6000 मेट्रिक टन हो र डीएपीको 2500 मेट्रिक टन हो, पोटासको चाहिने 300 मेट्रिक टन हो। युरिया अझै पनि आइरहेको छ, हामीसँग मोलदाग छ, पोटास पनि छ हामीसँग। डीएपी आउने क्रम थियो, आईपीएलको जुनले दिने भनेको मल चाहिने अलिकति समस्या देखेको हुनाले आउनलाई अलिक ढिलो हुने भएको हुनाले गहुँको सिजनको लागि डीएपीको अभाव भएको छ।
गहुँ तोरी लगायतका हिउँदे बाली लगाउने चटारोमा रहेका कृषकहरूले भने हरेक वर्ष झैं यस वर्ष पनि सहजै रासायनिक मल पाउन नसक्दा विभिन्न ठाउँमा भौतारिनु परेको बाँके डुडुवा गाउँपालिकाका किसान राम नरेश यादव बताउनुहुन्छ।
बहुत समस्या है, यहाँ जावे तो हम मिलते नहीं। अब सरकार से कहना चाहे जाते है कि सर हम लोगों का कृषि से कहीं एक बोरिया दुई बोरिया मिल जाए, ले जाओ जा लगा लिया जाए।
वितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाहरूले भने कृषि सामग्रीबाट मागको तुलनामा ज्यादै न्यून मात्रामा मल प्राप्त गरेकाले धेरै जना कृषकहरूलाई थोरै मल कसरी वितरण गर्ने भन्ने अन्यल भएको नेपालगंज मैदानगर कृषि सहकारी संस्थाका अध्यक्ष रामकृष्ण वर्मा बताउनुहुन्छ।
मल त यहाँ कार्तिक दुई गते पाएको थिएँ डीएपी, त्यसपछि आज बल्ल 50 भोरी युरिया, 18 भोरी डीएपी अनि पोटासको हिसाबमा किसानहरूको माग धेरै छ। यतिखेर डीएपीको आवश्यकता छ, कसरी बाँड्ने कति कति, अब यहाँदेखि त भन्छन् 10 किलो 20 किलो मिलाएर दिनु, 10-20 किलो मिलाएर किसान कति लक्ष्य के गर्छ।
प्रदेश अन्तर्गत पालिकाहरूलाई मल वितरणको कोटा छुट्याएर दिने गरिएको छ। बाँकेमा रहेका 8 स्थानीय तहमा सूचीकृत 125 सहकारी संस्थाले स्थानीय तहको सिफारिसमा किसानहरूलाई मल बिक्री वितरण गर्दै आएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
बाँकेमा रासायनिक मलको अभाव सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। इजिप्टको लाल सागरमा 44 पर्यटक सवार डुंगा डुब्दा विदेशी सहित 16 बेपत्ता भएका छन् भने 28 जीवितै उद्धार गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले घटनाको कारणबारे यकिन जानकारी दिन सकेका छैनन्, तर छालले डुंगालाई ठोकेको र डुंगा पल्टिएको हुन सक्ने अनुमान भने गरिएको छ। 13 चालक दल सहित 44 सवार उक्त डुंगाले दुर्घटना हुनुभन्दा अगाडि संकटको संकेत पठाएको रेड सी प्रान्तका गवर्नरले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मौसमविदहरूले आइतबार र सोमबार सामुद्रिक गतिविधिहरू नगर्न चेतावनी दिएका थिए। र युक्रेन र नेटोका 32 सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रूसले हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा केन्द्रित रही ब्रसेल्समा भेटवार्ता गरेका छन्। रूसले बिहिबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो, जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेस्निक मिसाइलको परीक्षण भएको बताउनु भएको थियो। क्रेमलिनका नेताले युक्रेनलाई रूस विरूद्ध आफ्नो हतियार प्रयोग गर्न दिने देशहरूलाई सैन्य सुविधाहरूमा आक्रमण गर्न मस्कोलाई अधिकार प्राप्त भएको चेतावनी दिएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आक्रमणलाई रूसको मूर्खता भन्दै पछिल्लो लड़ाई र नयाँ खतरालाई सामना गर्न अध्यावधिक हवाई रक्षा प्रणालीका लागि अपील गर्नुभएको छ। नेटो युक्रेन काउन्सिलको बैठकपछि किबले ठोस र अर्थपूर्ण परिणामहरू प्राप्त गर्ने आशा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ। र हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाड़ी भूभागमा आंशिक बदलिरहे बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाड़ी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सातौं सामाजिक सुरक्षा दिवस विविध कार्यक्रमका साथ मनाइँदै सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढ़ाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्न सक्ने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा जानकारी। र इजिप्टको लाल सागरमा डुंगा डुब्दा 16 जना बेपत्ता 28 जनाको उद्धार। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।